نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي سورة مرسلات آیت نمبر 1 سے 50. چند باتیں سورة کے بارے میں. سورة ترتیب کے اعتبار سے 77 یعنی 77 نمبر کی سورة ہے. سورة کا نام شروع ہی میں والمرسلات ہے. مرسلات مرسلتن کی جمع ہے بھیجی ہوئی. ایک ہوتا ہے بھیجی ہوئی تو یہ ہے بھیجی ہوئی یعنی جمع کا صیغہ ہے. دو رکوع ہیں, 50 آیتیں ہیں, 180 کلمات ہیں اور 816 حروف ہیں. یہ صورت مکی دور کے ابتدائی دور میں نازل ہوئی. اگر اس سے پیچھے کی دو صورتیں یعنی صورت قیامہ اور صورت دہر اور اس کے بعد کی دو صورتیں یعنی صورت نبا اور نازعات کو دیکھیں تو صاف لگتا ہے کہ یہ ایک ہی دور کی صورتیں جس میں ایک ہی مضمون کو تھوڑا سا انداز بدل بدل کر مکہ والوں کے سامنے رکھا گیا, اور وہ ہے قیامت اور آخرت کا ثبات. اس صورت میں خاص طور پہ ان نتائج کا تذکرہ ہے جس سے لوگوں کو خبردار کیا گیا کہ اگر تم ان باتوں کو نہیں مانو گے تو تمہارا انجام کیا ہوگا. حضرت عبداللہ بن مسعود سے صحیح بخاری میں ایک روایت ملتی ہے کہ نبی صلی اللہ علیہ وسلم کے ساتھ منا کے ایک غار میں تھے. جانتے ہیں نا منا, حج کے لیے جہاں لوگ جاتے ہیں. تو اچانک آپ پر سورۃ مرسلات نازل ہوئی. نبی صلی اللہ علیہ وسلم اس کو پڑھتے جاتے اور آپ کے مبارک منہ سے اس کو سنتا اور یاد کرتا جاتا, یعنی انہوں نے سنا اور ساتھ ہی یاد کی. اور کہتے ہیں کہ اس کی حلاوت سے میں اپنے دل کو ٹھنڈا محسوس کر رہا تھا کہ اچانک ایک سانپ ہماری طرف دوڑا. یعنی غاروں میں تھے, اب دیکھیں کیا کچھ وہاں مشکلات ہو سکتی تھی. تو نبی صلی اللہ علیہ وسلم نے اس سانپ کے قتل کا حکم دیا, ہم اس کی طرف جھپٹے تو وہ نکل پڑا. اس پر نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جس طرح تم اس کے شر سے محفوظ رہے وہ بھی تمہارے شر سے محفوظ رہ گیا, یعنی اس نے بھی اپنی جان بچا لی. تو سورۃ مرسلات حقیقت میں جہنم کی ایک ڈسکرپشن ہے. ہم نے سورۃ دہر میں مضمون تو ایک ہی تھا لیکن جنت کی بہت زیادہ رغبت دیکھی اور خوبصورت آیات تھیں, لیکن سورۃ مرسلات میں جہنم تو بالکل ایسے لگتا ہے کہ کھلی آنکھوں سے دیکھتی ہے. پہلی 7 آیات میں اللہ تعالیٰ نے 5 قسمیں کھا کر قیامت کے آنے کی خبر دی اور لوگوں کو بتایا کہ تم مانو یا نہ مانو تمہارے ماننے یا نہ ماننے سے رکے گی کوئی نہیں, جب ایک دفعہ آئے گی تو تمہیں الگ پتہ جائے گا. پھر آیت نمبر 8 سے 15 8-15 میں ان کے اس مطالبے کا ذکر کیا گیا کہ جو وہ کہتے تھے کہ یہ دنیا بنی اور یہ کر کے دکھاؤ اگر تم نبی ہو, یعنی ان کا نبی صلی اللہ علیہ وسلم سے مختلف مطالبات کا مانگنا. یہ بتایا گیا کہ اللہ تعالیٰ نے تمہارے مطالبات پہ اس کو نہیں رکھا, جب وہ وقت آئے گا تو اس وقت تمہیں خود بھی پتہ لگ جائے گا. اور جس کو اپنی ذات کے اندر دکھتی نہیں ہے نشانیاں اس کو بڑے بڑے معجزات بھی فائدہ نہیں دیں گے. اور آیت نمبر 16 سے 28 16 سے 28 میں مسلسل قیامت اور آخرت کے وقوع اور اس کے واقع ہونے کے دلائل دیے گئے, جس میں انسان کی اپنی تاریخ, اس کی اپنی پیدائش اور جس زمین پر وہ زندگی بسر کر رہا ہے اس کی ساخت کا تذکرہ ہے. تاریخ کو دیکھ لو تو قیامت نظر آ جائے گی اس دن جب قومیں تباہ ہو گئی, اور اگر زمین کو دیکھو تو کئی دفعہ زلزلے آئے اور قیامت کا ایک چھوٹا سا منظر پیش کر دیا. تم اس کو فزیکل لاس یا مورل لاس کہتے ہوئے جھٹلا دو, تمہاری مرضی ہے. لیکن آفات کبھی سمندری طوفانوں کی صورت میں, کبھی سیلابوں کی صورت میں جو آتی ہیں وہ تمہیں ایک چھوٹی سی جھلکی دکھاتی ہیں قیامت کی. اور اس کے بعد پھر آخر تک صورت میں آیت نمبر 28 سے 40 اور 48 سے پھر 50 میں ان لوگوں کی بات ہے کہ جو آخرت کا انکار کرتے ہیں ان کا انجام, اور مومنین اگر اچھا کام کرتے ہیں تو ان کے لیے کیا ہے. شروع کرتے ہیں سورت اس دعا کے ساتھ کہ اللہ تعالیٰ آج اس سورت کو پڑھنے کے بعد ہمارے دلوں میں حقیقت میں جہنم کا وہ خوف بھر دے جو ہمارے دلوں کے اندر سے بے خوفی نکال دے, اور ہم اللہ کے ڈر سے گناہوں کو چھوڑتے ہوئے نیکیاں کریں. بسم اللہ الرحمن الرحیم. والمرسلات عرفا فالعاصفات عصفا والناشرات نشرا فالفارقات فرقا فالملقیات ذکرا. ان ہواؤں کی قسم جو پے در پہ بھیجی جاتی ہیں, फिर इनकी कसम जो तुंदो तेज हैं, और उनकी कसम जो बादलों को फैलाने वाली हैं, फिर इनकी जो बादलों को पारा पारा कर देने वाली हैं, फिर इनकी जो दिलों में ज़िक्र का इल्का करने वाली हैं। ये सब कुछ क्या है? उज़रन औ नुज़रा, हुज्जत तमाम करने के लिए या डराने के लिए। यानी ये जितनी भी हवाएं हैं, ये क़यामत की हवा का एक हल्का सा नमूना है। इन पांच कस्मों के बारे में मुख्तलिफ अकवाल हैं। बाज़ कहते हैं कि ये हवाओं की सिफात हैं, मुरसिलात मुरसिलातुन से, उर्फा नरमी से चलने वाली, आरफा तारुफ उर्फत, ये वही लफ्ज़ है जिसको हम अपनी ज़ुबान में पढ़ते हैं। बाज़ कहते हैं कि ये हवाओं की सिफात हैं, पहले हवाएं चलती हैं फिर बादलों को लेके उड़ती हैं, जैसा कि तर्जमे में आप सामने रखा गया। बाज़ कहते हैं कि इससे मुराद फरिश्ते हैं और ये फरिश्तों की सिफात है कि वो अल्लाह का हुक्म लेकर चलते हैं। बाज़ फरिश्ते जो हैं वो रूहों को लेकर चलते हैं और अल्लाह ताला की याद दिलों में डालते हैं। बाज़ कहते हैं कि ये अंबिया कराम की भी सिफात हैं, और बाज़ कहते हैं कि इंसान के नफ्स के अंदर जो मुख्तलिफ किस्म की कैफियात हैं उसकी बात है। हम सारी बातों को आसान कर देते हैं कि ये हवाओं की किस्में हैं, किसी भी तरफ ले जाएंगे। असल बात यह कि ये सारी ही चीज़ें अल्लाह ही की कुदरत का इजहार है। क़यामत के आने पर कस्में खाई गई, अलमुरसलात भेजी हुई औरफन जो पै दर पे भेजी जाती हैं या भलाई के तौर पे भेजी जाती हैं, अच्छी हवाएं जो इंसान की ज़िंदगी में खैर लेकर आती हैं, इस हवा से बंदे का दिल खुश हो जाता है। वल आसिफाती असफ़ा, कभी कभी तेज़ झकड़ों की सूरत में चलती हैं, बड़ी तेज़ी और शिद्दत के साथ चलती हैं, कभी आंधी और तूफ़ान का रूप धार लेती हैं। वन नाशिराती नशरा, खूब फैलाने वालियाँ, किसको फैलाती हैं? हवाएं बादलों को फैलाती हैं, हवाएं पोलन ग्रेन्स को फैलाती हैं, छोटे छोटे दाने जो इधर होते हैं वो बिखरे हुए इसकी वजह से एक जगह से दूसरी जगह चले जाते हैं। फल फारिकाती फ़र्का, फिर फाड़ती हैं, किनको फाड़ती हैं? अलग अलग करती हैं। इसमें भी ये है कि बदलियाँ जो छोटी छोटी टुकड़ियाँ पहले जमा हो चुकी होती हैं, हवाएं इनको फिर दोबारा छोटे छोटे टुकड़ों में बांट देती हैं। इसी तरह तेज़ झक्कड़ हवाएं होंगी, अजाब की हवाएं मुराद हैं, कि जो इनके सामने आते हैं उनको फाड़ देती हैं। फल मुल्कियात ज़िक्रा, और दिल में अल्लाह की याद डालती हैं। अल्लाह के नबी सल्लम का अमल दिखता है कि जब भी तेज़ हवाएं चलती तो आपके चेहरे का रंग बदल जाता और आप दुआ किया करते थे कि अल्लाह इस हवा को हमारे लिए खैर की हवा करना। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती हैं कि लोग तो खुश होते हैं हवाओं को देख कर, बादलों को देख कर। ख़ास तौर पर आप अगर मक्का की गर्मी ज़हन में रखें तो यकीनी बात है कि हवाओं का चलना, बारिश की उम्मीद लगना एक खुशी की बात होगी। लेकिन नबी सल्लम, आपका चेहरा ऐसा क्यों हो जाता है? तो आप फरमाया करते थे कि मुझे डर लगता है कि कहीं ये कौम आद वाली हवा ना हो, कि जो उन पर जब डाल दी गई तो वो बहुत ज़्यादा उनको ले लेके उड़ती थी। चंद दुआएं नबी सल्लम से जो हमें मिलती हैं आंधी और तूफ़ान और इस तरह की हवाओं में से, उसमें से दो दुआएं आप मेरे साथ दोहराएंगे। हसनुल मुस्लिम ही में से पेज नंबर 127 पे मौजूद है ये दारुस्सलाम की जो छपी हुई है, कि जब भी कोई तेज़ हवा चलती तो आप क्या मांगते? अल्लाहुम्मा इन्नी अस्अलुका खैरहा व अऊज़ु बिका मिन शर्रिहा। اللهم إني أسألك خيرها وأعوذ بك من شرها
اللهم إني أسألك خيرها وأعوذ بك من شرها।
इसका तर्जमा है, ए अल्लाह मैं सवाल करता हूँ तुझसे इसकी भलाई का, और मैं तेरी पनाह में आता हूँ इसके शर से। कितना प्यारा है हमारा दीन और कितना प्यारा है हमारा नबी, कि जिसने आंधी तूफ़ानों की दुआएं तक याद करवा दी। इससे भी प्रैक्टिकल दीन कोई और दूसरा हो सकता है? तो हमें इन दुआओं को पढ़ना, याद रखना चाहिए ताकि हम भी ऐसे वक्तों में अल्लाह की हिफाजत में आ सकें। एक और दुआ है, अल्लाहुम्मा इन्नी अस्अलुका खैरहा व खैर मा फीहा व खैर मा उर्सिलत बिही व आऊज़ु बिका मिन शर्रिहा व शर्रि मा फीहा व शर्रि मा أرسلت به.
اللهم إني أسألك خيرها. اللهم إني أسألك خيرها.
اے اللہ میں سوال کرتا ہوں تجھ سے اس کی بھلائی کا، یعنی ہوا چلی ہے تو یہ بھلائی والی ہو. وَخَيْرَ مَا فِيهَا، اور اس چیز کی بھلائی کا جو اس میں ہے. وَخَيْرَ مَا أُرْسِلَتْ بِهِ، اور اس چیز کی بھلائی کا جس کے ساتھ بھیجا گیا ہے اس کو. وَأَعُوذُ بِكَ مِنْ شَرِّهَا، اور میں پناہ مانگتا ہوں تجھ سے اس کے شر سے. وَشَرِّ مَا فِيهَا، اور اس چیز کے شر سے جو اس میں ہے. وَشَرِّ مَا أُرْسِلَتْ بِهِ، اور اس چیز کے شر سے جس کے ساتھ اس کو بھیجا گیا ہے. تو یہاں سے آپ دیکھیے کہ ایسے وقتوں میں دل بہت ڈرتا ہے اور خوف زدہ بھی ہوتا ہے، تو ایسی ہواؤں کو اگر ذرا سا آپ دل پہ بوجھ محسوس کریں اور فل ملقیات ذکرہ کی سنس میں دیکھیں کہ انسان کے دل میں اللہ کا یاد آتی ہے، نہ چاہتے ہوئے بھی آپ دیکھیں کہ دل ایک دفعہ ہولنے لگتا ہے آندھی کو دیکھ کر، اور اس کے اندر جو ایک ہوائیں آتی ہیں چیزیں بچنے لگتی ہیں. تو فرمایا یہ کیوں چلتی ہیں ہوائیں؟ عذرن او نذرا، حجت تمام کرنے اور ڈرانے کے لیے. عذر اردو میں بھی ہم بولتے ہیں، اسی سے لفظ عذر، عذر، عذرا، یہ سب نام ایک ہی ہیں. اور نذرا نذیر، نذر سے ڈرانے والی، جس طریقے سے شفقت کے ساتھ کسی کو ڈرایا جاتا ہے. اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ یہ ہوائیں چلا کر ایک قسم کی ڈانٹ بھی دی جاتی ہے. ایسے ہوتا ہے نا، بعض دفعہ عام آواز میں بات کریں تو بچہ نہیں سنتا یا کوئی دوسرا بھی نہیں سنتا، تو پھر اس کے بعد ایک دفعہ ذرا غصے کی آواز سے بولنا پڑتا ہے، جوش سے بعض لوگ بولتے ہیں. ہمارے ہاں ایک بڑا معروف لفظ ہے کہ جی فلاں تو گرج رہا تھا، تو گرجتے تو بادل ہے، لیکن بعض دفعہ اللہ سبحانہ تعالیٰ انسانوں کو خوف دلانے کے لیے ان کو ہواؤں سے ڈانٹ پڑاتا ہے کہ سیدھے ہو جاؤ، ہوش کرو، اتنی بڑی ہوا کسی مالک کے قبضے میں ہے تو تم کیوں نہیں ہو اس کے؟ ہوا بڑی ہے کہ تم بڑے ہو؟ ہوا لطیف ہے کہ تم لطیف ہو؟ اتنی بڑی ہواؤں کو قابو میں رکھنے والا زبردست مالک کیا تمہیں اپنے قابو میں نہیں رکھ سکتا؟ اتنی بڑی ذات کہ اسی ہوا کو تمہارے لیے رحمت بنا دے اور تمہارے لیے بادلوں کے برسانے کا سبب بن جائیں وہ ہوائیں، تمہارے پولن گرینز کی نشو و نما ہو جائے، تمہیں فصلیں ملیں، پھول پتے ملیں، اور وہی رب چاہے تو ان ہواؤں کو تمہارے گھروں کی چھتیں اکھاڑنے پہ قابل کر دے. یہ اللہ تعالیٰ کی صفات بھی سمجھ آتی ہیں، اس سے اظہار اللہ کے صفات کا. اس کی رحمت دیکھنی ہے تو چلتی تیز اڑتی ہواؤں کو دیکھ لو، اور اگر اس کی قہاری اور جباری دیکھنی ہے تو آندھی اور طوفان کو دیکھ لو. کس طریقے سے وہ انسان کو دکھا کے بتاتا ہے کہ فکر کر لو اور یقین کر لو کہ انما تو ودون لواقع، بے شک جس بات کا تم سے وعدہ کیا جاتا ہے وہ ہو کے رہے گا، یعنی قیامت. یہ ہے جواب قسم، اتنی قسمیں کھا کر بتایا کہ مت کھیل سمجھو، مت مذاق سمجھو، یہ سب کچھ ہو کے رہے گا اور تم اس کو اپنی آنکھوں سے دیکھو گے. کیا ہوگا اس وقت؟ اب ذرا تھوڑا سا تصور میں لائیے قیامت کا نقشہ. فَإِذَن نُجُومُ طُمِسَتْ، جس وقت ستارے بے نور ہو جائیں گے. پیچھے بھی ہم لفظ پڑھ چکے، حضرت موسیٰ علیہ السلام کی دعا میں بھی تھا کہ رَبَّنَا اطْمِسْ أَمْوَالَهُمْ، کہ اللہ ان کے مالوں کو برباد کر دے، ختم کر دے. یہاں بھی یہی لفظ آ گیا، بے نور ہو جائیں گے، اس سے مراد ہے ان کی روشنی ختم ہو جائے گی. اللہ سبحانہ تعالیٰ نے کائنات کے اندر جو ایک سیٹ سسٹم رکھا ہوا ہے وہ سارے کا سارا درہم برہم ہو جائے گا. ان گنت ستارے جو روشن چراغوں کی طرح چمکتے دمکتے آج نظر آتے ہیں، یہ سب بے نور ہو جائیں گے. یہ نیلا آسمان جو ہزار ہر سال سے ہمارے سر پہ کھڑا ہے، کہیں پرانا نہیں، نہ اس میں کوئی فطور ہے، نہ اس میں کوئی شگاف ہے، لیکن ایک دم ایسے لگے گا کہ غبار بن کے اڑ جائے گا. اور ایسے وقت میں وہ عزت سما فوری جد، جب آسمان میں شگاف پڑ جائیں گے، ادھڑنے لگے گا، یہ پورا نظام جو ہے وہ بکھرنے لگے گا. اور پیچھے بات ہوئی تھی کہ آسمان بالکل ایسے ہی ہے کہ جیسے آپ ایک دوپٹے پہ مختلف ستارے لگا کے اس کو چاروں کونوں سے باندھ دیں تو وہ ہر چیز اپنی اپنی جگہ پہ دکھتی ہے، لیکن ایک کنی کاٹیں، ایک تار توڑیں تو وہ دوپٹہ ہلے گا، تو سارے جو بھی ستارے لگے ہوئے یا چیزیں وہ آپس میں ٹکرانے لگیں گی. یہ سارے آسمان کے اوپر جو ستارے اور اس طرح کے سیارے ہمیں دکھتے ہیں یہ سب آپس میں ٹوٹیں گے. ہو سکتا ہے کہ انہی کی وجہ سے آسمان پھٹنے لگے. آج بھی آپ دیکھیے کبھی پتلے سے دوپٹے پہ آپ بھاری کام کروائیں تو بس افوسی کے بوجھ سے دوپٹہ چرنے لگتا ہے. کبھی کوئی ستارہ اٹک جاتا ہے تو دوپٹے میں سوراخ ہونے لگتا ہے. اللہ تعالیٰ کہتے ہیں وہ عزل جی بالو نصیفت, اور جب پہاڑ خاک بنا کر اڑا دیے جائیں گے. نصیفت نصفہ سے, کسی چیز کو یوں ریزہ ریزہ کر دینا کہ ہوائیں اس کے اجزاء کو اڑا کر لے جائیں, بالکل چورا چورا کے معنوں میں. نصفہ سے تا اس میں مؤنث کی ہے کہ بالکل سرما بن جائے گا پہاڑوں کا. وہ ازر رسول اقتت, اور جب رسولوں کو وقت مقرر پر اکٹھا کیا جائے گا. اقتت کا لفظ وقت سے ہے, وقاف تاج اردو میں بھی ہم بولتے ہیں اوقات, یعنی کسی کو وقت مقرر پر لے کر آنا. کب لایا جائے گا فرشتوں نبیوں کو؟ جب ان کی گواہی دلانی ہوگی. اللہ سبحانہ تعالیٰ نے ان انبیاء کرام کو جو کام دیا تھا انہوں نے احسن درجے سے کیا, لیکن لوگ جب ان کی بات نہیں مانتے تھے, انہوں نے ان کو ٹھکرا دیا, جھٹلا دیا, تو اللہ تعالیٰ گواہیاں دینے کے لیے بلائے گا کہ آؤ تم بتاؤ. پیچھے ہم پڑھ چکے, حضرت عیسیٰ علیہ السلام, حضرت نوح علیہ السلام, حضرت ابراہیم علیہ السلام قیامت کے دن باقی انبیاء کی طرح لائے جائیں گے اور ان سے پوچھا جائے گا بتاؤ کیا کیا تھا. اوقیتت کے لفظ کو اگر آپ دیکھیں تو توقیت, اردو میں بھی ہم بولتے ہیں نا اوقات کی تعین کرنا, وقت کا حساب رکھنا, تو کسی مقرر وقت پر پہنچ جانا, اس کا یہ معنی ملتا ہے. اسی طرح مناسب وقت کا معاملہ, یعنی اس میں کہیں نہ کہیں وقت ضرور آتا ہے, تو اشارہ انبیاء کرام کی طرف بھی ہے کہ قیامت کے دن وہ آئیں گے یا بلائے جائیں گے. لِأَيِّ يَوْمٍ اُجِّلَتْ, تمہیں معلوم ہے کس دن کے لیے یہ ملتوی کیا گیا؟ اُجِّلَتْ کا لفظ اجل سے ہے. اجل کہتے ہیں ایک خاص مدت کو. آج کیوں نہیں یہ لائے جا رہے رسول؟ دنیا میں بھی آ سکتے ہیں. یہ ساری گواہیاں, یہ سارے پہاڑوں کا ٹوٹنا, آسمان کا ہلنا جلنا, سب کچھ دنیا میں بھی ہو سکتا تھا لیکن نہیں ہوا. اللہ تعالیٰ کہتے ہیں تمہیں پتہ ہے کہ آج دنیا میں کیوں نہیں کیا جا رہا؟ اس لیے کہ اس کو ڈیلے کیا گیا, اس کو پوسٹ پون کیا گیا. لیوم الفصل, فیصلے کے دن کے لیے. تمہیں کیا پتہ وہ کیا ہے؟ وما ادراک ما یوم الفصل, اور تمہیں کیا پتہ کہ کیا ہے وہ فیصلے کا دن؟ تم نے تو اس کو ایک عام کھیل سمجھا تھا, تمہیں تو لگا یہ ایسی ہی بات ہو گئی, لیکن حقیقت یہ ہے کہ اللہ سبحانہ تعالیٰ فرماتا ہے کہ وہ فیصلے کا دن ہی اصل دن ہے جس کے لیے روکا ہوا. مجھے ایسے لگا اس آیت کو پڑھتے ہوئے کہ جیسے کسی کا مقدمہ عدالت میں تھا, کئی پیشیاں ہوتی رہی, مجرموں کو سنگلیوں میں ڈال کر لاتے ہیں عدالت میں, پھر ان کی حاضری ہوتی ہے, پھر لے جاتے ہیں, پھر لیتے ہیں, لیکن پھر آخر میں کہتا ہے فیصلے کا انتظار کرو. بعض لوگوں کو کہتے ہیں جی تاریخ ڈل گئی ہے, ڈیٹ پہ ڈیٹ ڈلتی جائے, کئی سال سے مقدمے چلتے جاتے ہیں, کیا جی ابھی اس کی اپ ڈیٹ پڑ گئی, اب وہ پڑ گئی. اللہ تعالیٰ دنیا میں مجرموں کو مہلت دیتا ہے, کھاؤ پیو, موج مستی, عیش کرو, ایک دن تمہیں اللہ کی عدالت میں کھڑا کیا جائے گا. اور حقیقت یہ ہے کہ ویل یومئذ للمکذبین, تباہی ہے اس روز جھٹلانے والوں کے لیے, بڑی تباہی اور ہلاکت کا وہ دن ہوگا وہ لوگ جو مکذب تھے. 9 دفعہ یہ جملہ اس آیت میں دہرایا جائے گا, کم و بیش مکذب ہے, کافر نہیں ہے. اس پوری سورت کو سنتے وقت کفار کو بھول جائیے. مکذب, فرق دونوں کا کیا ہوتا ہے؟ کافر ڈینائی کرتا ہے, کھلے عام انکار کرتا ہے, میں نہ مانوں, کبھی اس تک پہنچتا بھی نہیں ہے, کبھی پہنچ بھی جائے تو وہ اس وقت بھی اس چیز کو نہیں لے رہا ہوتا. لیکن جو مکذب ہے نا, اس کے پاس ایک چیز پہنچ جاتی ہے پھر نہیں مانتا. بہت بڑی بات ہے کہ جس کے پاس ایک بات پہنچی پھر نہ مانا, اس کا جرم نہ پہنچنے والے سے بڑا کیسے ہے؟ اس کی چھوٹی سی مثال دیتی ہوں. بس آپ دیکھیں کہ آپ اپنے بچے کو آواز دیتے ہیں, بیٹا ادھر آؤ, نہیں آیا. آپ نے اس کو آواز دی کدھر ہے, آپ پکار رہے ہیں, کھانا مانگ رہے ہیں, کچھ بھی کہہ سن رہے ہیں, پھر بعد میں جا کے آپ کو پتہ چلتا ہے کہ وہ آواز اس تک تو پہنچی نہیں ہے, وہ سو رہا تھا یا گھر میں نہیں تھا یا واش روم میں تھا. آپ کو غصہ تو آتا ہے لیکن آپ کہتے ہیں میں کیوں چیخی, میں آ کے دیکھ ہی لیتی. ایک دوسری صورت ہے کہ آپ بچے کو بار بار بلائیں, نہ آئے, جو ہی آپ اس کے کمرے میں جائیں وہ بیٹھا آپ کی ساری پکاریں سن رہا ہو, پھر کیا حال ہوتا ہے؟ फिर थप्पड़ मारती हैं ना माए कि मेरी आवाज़ नहीं आ रही थी, फिर भूल जाती हैं बाकी बातों को। ये पूछते हैं बताओ मेरी आवाज़ आई थी कि नहीं, मेरी बात सुन रहे थे? अल्लाह कहते हैं सुन के ना सुनने वालों, मान के ना मानने वालों, डिनाय करते हो, कभी तकजीब इस तरह की होती है जो ज़ुबान से होती है और कभी तकजीब होती है जो अमल से होती है। तुम्हारा हाल क्यों इस तरह का बन गया? वही यौम इज़िल मुकज़्ज़िबीन, तुमने अपने लिए कुछ मुख्तलिफ कानून सोचा था हमारा, कि अलम नुहलिक अव्वलीन, क्या हमने हलाक नहीं कर दिया उनको जो तुमसे पहले थे? कौम आद, समूद, कौम लूत, कौम फिरौन, इनको तुमने नहीं देखा था? तारीख कभी नहीं पढ़ी? तुमने कभी उनके मामलात पे गौर नहीं किया? उन्होंने क्या किया, उनके साथ क्या हुआ और आज तुम जो कर रहे हो तुम्हारे साथ क्या होने वाला है, कभी तुमने गौर नहीं किया? तुम मनुत व्यूहमुल आखिरीन, फिर इन्हीं के पीछे हम बाद वालों को चलता करेंगे, यानी जो कल वालों के साथ हुआ वो आज वालों के साथ भी होगा। ये हमारा मुस्तकिल कानून है। जैसे आखिरत का इनकार करने वाली पिछली कौमें तबाह व बर्बाद हुई, आज के दौर की कौमें भी तबाह व बर्बाद होंगी। कितना ज़बरदस्त अंदाज़ है। बस दफ़ा हमारी सारी हमदर्दियाँ अपने दौर के लोगों से हो जाती हैं। फिरौन की बात सुनेंगे, शद्दाद की सुनेंगे, गुस्सा भी आएगा, तकलीफ़ होगी। जब हम अपने मौजूदा हाल के मुकज़्ज़िबीन के बारे में सोचते हैं, हम कहते हैं नहीं ये बड़े स्वीट हैं, गोरे बहुत हैं, इंग्लिश बहुत अच्छी बोलते हैं, देखना इनको तो अल्लाह ने बख्श देना है। अल्लाह जिसको बख्शे ना बख्शे उसकी मर्ज़ी, हम कोई जजमेंटल नहीं है, लेकिन अल्लाह के कानून नहीं बदलते। वरना तो फिर फिरौन के साथ जुल्म हो गया कल, नमरूद के साथ जुल्म हो गया। अगर आज के फिरौनी और आज के नमरूदी कल्चर और उस सिस्टम के अंदर अल्लाह सुभाना तआला की तरफ से कोई पकड़ ना आए, इसलिए अल्लाह ताला तारीख की तरफ बात दिला के कहते हैं कज़ालिका नफ़अलु बिल मुजरिमीन, हम इसी तरह मुजरिमों के साथ करते हैं, कोई नई बात नहीं की हमने। मुजरिम जो है उनका अंजाम ही ये होना चाहिए, इनको इसी तरीके से होगा। देखिए कि आप खाने में जो चीज़ डालते हैं वैसे ही टेस्ट होगा। जुर्म कल जुर्म था तो आज वो जुर्म बदल नहीं गया, इसलिए फरमाया कि कल भी पकड़ होती थी आज भी होगी, और अल्लाह सुभान व तआला सारे मुजरिमों से ऐसा ही करता है। हम अपने आप को पूछें हमारी ज़िंदगी में कहाँ कहाँ तकज़ीब है, हमारी खुशी में, हमारे गम, हमारी शादी, हमारा मरना जीना, कहीं उसमें कोई तकज़ीब तो नहीं है? कहीं हम अपने आप को दूसरों से कोई आला तो नहीं समझ रहे कि चलो कोई बात नहीं, अब तो हम कुरान भी पढ़ते पढ़ाते हैं, अब अगर थोड़े से गुनाह भी कर लेते हैं तो कोई हर्ज की बात नहीं। हालांकि आप देखिए कि गैर कोई बात करेगा ना तो उस पर दुख कम होता है, अपना कोई गलत काम करेगा तो अफसोस आपको ज़्यादा होगा। इसीलिए अल्लाह सुभान व तआला फरमाते हैं वैलु यौम इज़िल मुकज़्ज़िबीन। तारीख से कुछ सबक देने के बाद अब इंसान की अपनी तख्लीक से सबक दिया जा रहा है। अलम नखलुकुम मिम्मा महीन, क्या हमने तुम्हें हकीर पानी से पैदा नहीं किया? मुसलसल देखेंगे आप आखिरी सूरतों में मा महीन, अभी पीछे भी पढ़ा है ना कि इंसान के काबिल ज़िक्र चीज़ नहीं था, यानी इंसान की असल पे बात की गई है। तुम इतने बनते क्यों, तुम अपने आप को इतना बड़ा क्यों समझते हो, तुम्हें अल्लाह ताला ने किस चीज़ से पैदा किया? तुम सोने के नहीं बने, तुम चांदी के नहीं बने, तुम्हें अल्लाह ने डायमंड से नहीं बनाया, तुम मिट्टी से तो आज दिखते हो अपने आप को, असल में तुम माए महीन से बने। क्या था अगर इंसान कोई गुलाब के अरक से बन चुका होता, क्या था, पानी ही तो था, कोई खुशबूदार चीज़ होती, कोई अरके गुलाब, कोई जमजम, कोई चीज़। तुम सोचो तुम हो क्या, दुनिया में आने से पहले तुम क्या होते हो? हलत अल इंसान ही मिनत दहरी लम यकुन शय्यम मस्कूरा, आज हो गए हो तो अकड़ी नहीं ख़त्म हो रही। अल्लाह ताला कहते हैं तुम एक हकीर पानी की बूंद थे, फजअलनाहु फी करार मकीन, फिर हमने रख दिया उसे एक महफूज जगह में, यानी रहम मादर में, माँ के पेट में अल्लाह ने तुम्हें रखा। तुम कैसे थे, तुम कल थे क्या, कहाँ अल्लाह ताला ने रखा? कदर मालूम फी करार मकीन, और वो कैसी थी, कितनी देर रखा? इला कदर मालूम, एक मुअय्यन मुद्दत तक, उस खलवत कदे में तुम्हें अल्लाह ने 9 माह से कुछ ऊपर और नीचे रख दिया, एक मुकर्रर मुद्दत थी, अल्लाह ने उसमें तुम्हें रखा, कितने घंटे, कितने मिनट, कितने सेकंड माँ के पेट में तुम रहे, अल्लाह ने यह सब कुछ लिख लिया। फ़कदर ना, फिर हमने एक अंदाज़ा ठहराया, किसका, कि बच्चे को कब दुनिया में लाना है। डॉक्टर जो मर्जी कहते रहे, बच्चा अपने वक्त पे ही आएगा। और अभी आपने कोई तैयारी नहीं की, बच्चा आ गया। ये अल्लाह के फैसले हैं। फनेमल कादिरून, बस हम कितने बेहतर अंदाज़ा ठहराने वाले हैं, हम कितने अच्छे तरीके से करते हैं। आपको पता है कि एक और अजीबो गरीब ट्रेंड शुरू हो रहा है, अल्लाह ताला ही हिदायत दे इंसानों को, कि जब कोशिश करते हैं, बास लोगों को कोई ख़ास दिन पसंद होता है, मसलन कोई डेट ख़ास है, 1 जून है, 1 जनवरी है, या कोई फेमस डेट है, इस तरह से अपने तौर पे प्लान आउट करते हैं कि हमारा बच्चा उस डेट पे पैदा हो। अल्लाह एक दिन पहले एक दिन बाद में कर देगा, उस दिन नहीं करता। किधर इंसान अपनी मुदाखलतें करने से नहीं बाज आएगा। किसी की शादी, और वो चाहते थे कि जिस दिन हमारी शादी हुई है ना, उसी दिन बच्चा हो। कर लें कोशिश, अल्लाह की मर्जी है। आप देखिए, इवन अगर माँ प्रेग्नेंट भी है, डॉक्टर वो डेट भी दे देते हैं, क्या उसी दिन होगा? कितनी बेबसी है। फने मल कादिरून, हम बेहतरीन अंदाजे ठहराने वाले, तुम क्यों इतनी मुदाखलतें करते हो? और कल तो पता नहीं क्या क्या ईजाद हो जाएगा, और लोग बड़े शौक और शौक से वो काम करते दिखेंगे। आज आप देखिए कि बच्चे की डिलीवरी के लिए जो पेनलेस डिलीवरी है, वो ईजाद हो गई ना। बाद में माँ की कमर टूट जाए, उसको कोई साइड इफ़ेक्ट हो, माँ को बच्चे का दर्द नहीं लेना, फितरत से ख़िलाफ़ हुए, आपने तो ख़ुद अपना एक हक छोड़ दिया। मैं नहीं कहती साइंस की तरक्की रुके, लेकिन जितना फितरत के निज़ाम में दखल अंदाजियाँ करेंगे, उतने बच्चे अब नॉर्मल पैदा होंगे। मानते हैं कि आज के दौर में अब नॉर्मल बच्चे ज़्यादा हैं, और आप ये मानते हैं कि इन मुल्कों में जहाँ कोई कमी नहीं है किसी चीज़ की, मेरा ख्याल प्रेगनेंसी से वो देना शुरू कर देते हैं सप्लीमेंट्स और जो दवाइयाँ, उसके बावजूद हमारे मुल्कों से ज़्यादा यहाँ हैंडीकैप्ड बच्चे हैं। ज़हनी हैंडीकैप, जिस्मानी, किसी को स्किन की कोई मसला है। मेरी ये कितनी प्यारी हमारी स्टूडेंट है, तो उनके बच्चे को इमोशंस की प्रॉब्लम है, वो खुशी का इजहार नहीं करता, हंसता नहीं है देख के, टूटर टूटर देखता रहता है। ये कोई बीमारियाँ कभी सुनी थी किसी ने? नए नए तजुर्बात, नई नई कोशिशें, इतनी रिसर्च, ये दवा खाओ, अभी सर में दर्द हुआ भी नहीं, दवा खा ली, अभी टांग में दर्द नहीं तो खा ली। अल्लाह कहते हैं इला कदर मालूम फ़कदर ना फने मलका दरून। देखिए तकरार है कदर लफ्ज़ की, मान जाओ उसकी तकदीर को, खुश वही रहेगा जो अल्लाह की दीवी तकदीर पे राजी है। आप कहते हैं जी कि इधर शादी ना करो, ये हो जाएगा, अपनों में शादी ना करो, गैरों में होगा, लेकिन अल्लाह सुबहान तआला कहते हैं मेरी कुदरत को तो मानते हो, तुम कभी देखते हो कल जो लोग थे वो तुमसे कितने बड़े थे, उनको अल्लाह ने इतना कुछ दिया, उनके इकतदार के डंके बजते थे, आज अगर तुम दुनिया में हो कल वो भी इसी तरह पैदा किए गए जैसे तुम हो। असल बात यह है कि अल्लाह के बन जाओ। वैलु यौम इज़िल मुकज़्ज़िबीन, तबाही होगी उस रोज़ छुटलाने वालों के लिए, जो अल्लाह की कुदरत के शाहकार देखते थे फिर भी उसके नबी की तकज़ीब करते थे, क़यामत का इनकार करते, क़यामत उनको नामुमकिन लगती, क्या उन्होंने कभी बच्चे को दुनिया में आते नहीं देखा?